उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लूजको 10 श्रृंखला लिएर आएका छौं। 9 श्रृंखलासम्म हामीले गएको साता सुन्यौं। 9 श्रृंखलामा प्रधानमन्त्रीले कर्णालीको पुल उद्घाटन गरेको सम्म हामीले सुन्यौं। उपन्यासमा अब अगाडि के हुन्छ त सुनौ पृष्ठ 210। घर फर्किने बेलासम्म घाम आकाशको चेपमा पुगिसकेको थियो, त्यसैले हामी बेतोडले दगुरिरहेका छौँ। ए यसरी नदुगर, छातीले भुइँ ट्याक्लाऊ, कटासी फर्किरहेको मानिसको झुण्डबाट कसैले भन्यो। सुनेर पनि हामीले वास्ता गरेनौँ, किनभने अँध्यारो वनभरि जागिन थालिसकेको थियो। एक राजले हुरी झै उडाउँदै कटासी पुर्यायो। बा एक तारेका तार कस्तै हुनुहुन्थ्यो, मलाई देख्नुभयो, म थकित थिएँ। बाले एकछिन मेरो हाल प्रेमले हेर्दै सोध्नुभयो, के देखिस् त चिसापानीमा? प्रधानमन्त्री देखेँ। बा हाँस्नुभयो, फेरि केही सोध्नु भएन। देख्न त मैले चिसापानीभरि हटेर जुत्ता पनि देखेको थिएँ, तर त्यो भन्नै सकिनँ। भोलिपल्ट चिया पसलमा पुलका कुरा भए। नेपालमा यस्तो पुलै छैन, एउटाले गिलास नचाउँदै गफ दियो। हजुरको संसारमै यस्तो पुल छैन रे, साउजीले पनि अरूबाटै सुनेको कुरा सुनायो। अब त चिसापानीमा व्यापार सप्रिने भयो हजुरको। लाटो देशको गाँडो तन्नेरी भनेको यही हो। विष्टबुढा थरथरी काँप्दै कराए, संसारका अरू पुल देखाछस्, त्यसै ठुलो भन्छस्, पुलले व्यापार सप्रिन्छ। विष्णुबुढाको अनुहारबाट छिटछिट पसिना बग्यो। मैले हतार हतार चिया र पाउरोटी सकेँ। झगडा पर्यो भने म के गरौँला? दिनमा 2 कप चिया र 2 पाउरोटी दिनु, पैसा म दिउँला, बाले साउलाई भनिदिनु भएको थियो। त्यसैले म 2 नबिराई दुध चिया पिउन त्यहाँ जान्थे। बाले मलाई भन्नुभएको थियो, चिया खाएर सिधै घर आउनु, चौराहा नजानु, केटाकेटीले जाने ठाउँ होइन। झिङ्गा भन्किरहेको टेबलमा गिलास राखेर म उभिएँ। किन रिसाइन्छ हजुरको? ग्राहक भड्किने डरले साउजी चुइकियो। मैले त अरूबाटै सुनेको हजुरको। अरूका कुरा सुन्छस् र त चिया बेच्छस्? हुरी थामिए चाहिँ विष्टबुढा थामिए र बर्बर आए, चिसापानीमा व्यापार सप्रियो भने त यहाँ के बेच्छस्? साउजीको अनुहार रातो भयो, केही बोलेन। अरू चियाका ग्राहक चुप थिए। विष्टबुढासित बोल्ने आँट कसको? बुढाले अझै केही भन्छन् कि भनेर सबैले कुरे, तर बुढा फेरि बोलेनन्। नबुझाइने बर्बराउँदै हिँडे। सलिम मुसलमानको भाँडा पसल अगाडि छरिएका हाँसका बथान लट्ठीले दपाउँदै दोस्रो गल्ली पसेर छेलिए। यिनको पो कटासेमा पक्की घर छ, बजार सर्छ भनेर यिनै डराउँछन्। साउजी मुर्छाबाट बिउजे चाहिँ करायो, हाम्रो त के छ, म त चिसा पानी जाउला, त्यहीँ चिया बेचौँला। म घरतिर दगुरे। एक दिन ओमे साउको 2 पक्की घरको छानामा एन्टेना देखियो। पहिलो गल्लीमा ओमेको ठूलो किराना पसल थियो, जुन पसलबाट भक्ते पनि सामान किन्थ्यो। ओमेको पसल बाहेक सुपारी र नरिवलका दाना अन्त कतै पाइँदैनथे। तिकुनियाबाट कटासी झरेको ओमे साउले घरमा टिभी ल्याएपछि उसको इज्जत बढेको थियो। एन्टेनाको हलोको जुवा जस्तो थाप्लामा बेला बेला एक हुल कौवा हुत्ती खेलिरहेका देखिन्थे। ओमेले नै कटासीमा जेनेरेटर ल्यायो, पहिलो गल्लीमा बत्ती बाँड्यो, महिनावारी 1 300 रुपियाँ। साँझ पख पहिलो गल्ली झलमल्ल बल्थ्यो, सालघारीबाट कटासी आएका किरा फट्याङ्ग्रा तिनमै ठोक्किएर मर्थे। उमेको घरमा आएको टिभी हेर्न मान्छेको भिड बढ्न थाल्थ्यो। सालेले केटीलाई मात्र छिर्न दिन्छ, एकराजले मुरमुरिँदै भन्यो। टिभी 14 ब्ल्याक एन्ड व्हाइट थियो। टिभीमा अनुहारभन्दा बढी झरझराएका थोप्ला थोप्ली देखिन्थे। टिभीभित्रको अनुहार हेर्दा हेर्दै दायाँ बायाँ हल्लिन्थ्यो र तलमाथि तनक्क तन्किन्थ्यो, अनि झ्यार र झिरझिर। गर्मीले अत्तालिएर ओमेले आधा मात्र बन्डी लगाउँथ्यो, गर्दन र पाखुराभरि पिठो जस्तो पाउडर छर्किन्थ्यो। तिमी झ्यार र झ्यार भएपछि छातीतिर झुन्डेको सुनको सिक्री हल्लिने गरी कराउँथ्यो, देखो त क्या हुवा। एउटा फुत्त छततिर उक्लिन्थ्यो र एकछिनमा कराउँथ्यो, कौवा, माथि कौवा बस्या छ। ओमे मुरमुराउँदै चिच्याउँथ्यो, गोली मार सालेको। भुर्र कौवा उड्दा एन्टेना झन जोडले हल्लिन्थ्यो र टिभीभित्रका अनुहार चारैतिर ठोकिएर अडिन्थे। टिभीभित्रका केटा र केटी खोलाको किनारमा नाचे जस्ता देखिन्थे। दुवैको आवाज टाढा टाढा गुन्जिए जस्तो लाग्थ्यो, केटा आफ्ना ओठ केटीका ओठतिर बढाउँथ्यो। झिर्र झर्र झर्र माफ कौवा रन्थनिँदै ओमी उठ्थ्यो र घोडा बजार्थ्यो। त्यसपछि टिभी हेराइ हुँदैन थियो। ओमी आफ्नो अनुहार बिगार्दै कराउँथ्यो, क्या देख्ने बैठे हो वे, पैसा क्या तुम्हारा बाप देगा। हामी लुरुकै हिँड्थ्यौँ। एकराज भने तल झरेपछि मुरमुरिँदै ढोकामा लात्ती बजार्थ्यो, धड्याम्म फेरि धड्याम्म। कुकुर भुक्दै अँध्यारा गल्लीका काप कापबाट बाहिर निस्किन्थे। कौन हे, उमी च्यालबाट टाउको बाहिर निकालेर कटासी बजार थर्किने गरी कराउँथ्यो। एकराज पनि के काम, एकपल्ट त आफ्नो प्यान्ट खोलेर गुप्ताङ्कै देखाइदियो र दगुर्यो। म पनि पछि दगुरेँ। त्यसपछि त सधैँलाई टिभी हेर्न बन्द भयो। म उमेका पसल अगाडि देखा पर्नै छोडेँ। बाले गाली पनि त गर्नुभयो, तर रात बिरात नहिँड त। एकराजले एक दिन मलाई सुनाएको थियो, ऊ हरेक रात उमेको पसलको ढोकामा गएर मुती दिन्छ अरे। पहिलो गल्लीमा ओमेले टिभी र जेनेरेटर ल्याएको थियो, तर हल्ला भने दोस्रो गल्लीमै हुन्थ्यो। किनभने गौली कपडा पसलको एकतले घर भत्केर नयाँ घर बन्न थालेको थियो। इँटा र बालुवा बोक्ने थारू र थरुनीले दिनभरि गीत गाइरहन्थे। गौली साउ मुसुमुसु हाँस्दै घरको गहिरो जग हेर्थे। मैले सुनेको थिएँ कटासेमा गौली साउले सबभन्दा ठूलो घर बनाउँदैछन्। गौलीले घर हाल्न थालेपछि बा पनि के कम, फुङ्ग उडेको दिन सकिने लाग्दा बा पनि चप्पल पड्काउँदै घर आइपुग्नु। म भर्खरै बाटोका कोमल कम्मरमा मनताता हात घुसारेर तल झरेको थिएँ। आमा तलै मेडिकलमा हुनुहुन्थ्यो। दिदी कक्षा दसमा पुगेकी थिइन्, त्यसैले ट्युसन पढ्न जान्थिन्। उनी अङ्ग्रेजी र गणित विषयमा लद्दु नै थिइन्। बाले बटारिएको लामो कागजको मुठु मोठ्याउनु भएको थियो। अनुहार भने चम्किलो र हर्षित देखिन्थ्यो। बाले कागज टेबलमा फिजार्दै आमालाई बोलाउनु भयो, हेर त के ल्याउनु भयो। आमा औषधि पुस्दा धुलो लागेका हत्केला टकटकाउँदै आउनुभयो। घरको नक्सा, आमा भन्दा पहिले म बाको छेउमा पुगेँ। कागजमा पेन्सिलले कोरेका बक्सै बक्सा थिए। तल चार कोठा, यो ठुलो कोठामा मेडिकल, यो सानो कोठा गोदाम, अरू दुई कोठामा बिरामीका बेड। बाले बिस्तारै काँपेका हत्केला बक्सा बक्सामा पुर्याउँदै भन्नुभयो। माथिल्लो तलामा पनि चार कोठा थिए, एउटा मलाई, एउटा दिदीलाई, एउटा बा र आमालाई, एउटा भान्सा। बाटो चाहिँ कहाँ सुत्छे, मैले सोधिहालेँ। बाटो भान्सामै सुत्छे, फेरि त्यो त सधैँ हामीसित बस्दिन। बाले कागज बटार्दै रातो धागोले बाँध्नुभयो। आमाको ओठमा सूर्यमुखी फक्रियो। मेरो मन त घोडा चाहिँ दगुर्यो। अनि म रमेशलाई भेट्न दगुरेँ। उसलाई सुनाउनु थियो बाले पक्की घर बनाउने कुरा। एकराजलाई पनि त सुनाउने मन थियो, तर एकराज हप्ता दिनदेखि लम्की भागेको थियो। कटाक्षका पुलिसले उसलाई खोजिरहेको थियो, किनभने उमेश साहुले चौकीमा उजुरी हालेको थियो। साहब, उसले मेरा दोकान टट्टीखाना बनाइदिए। एकराज 35 दिनसम्म कटासेमा देखा पर्नेवाला थिएन। उसलाई थाहा थियो 35 दिनपछि उजुरी लाग्दैन। तीन महिनामै गौली साउको तीन तले घर ठडियो। कतिलाई त छतबाट तल हेर्दा चक्कर आएको थियो अरे। गौली साउ पनि साँझपख घरको छतमा देखा पर्थे। घरका भित्ता पानीले झुप्पै भिजाउँथे। पसलका लागि भनेर भुइँतलामा ठूलो मुख भएको ढोका वाङ्गै राखेका थिए। त्यहाँ उनी ठूलो फलामको ढोका राख्नेवाला थिए, जसलाई नेपालगञ्जमा सटर भन्छन्। बाले भन्नुभयो, गौली साउ दिउँसोतिर हजुरको चिया पसलमा चिया पिउनु पुग्थे। त्यति बेला प्रायः म त्यहीँ हुन्थेँ। उनी त्यति हाँस्दैनथे, गम्भीर देखिन्थे। घर बनाउँदा 2 लाख खर्च गरेछन्। कसैले बजारमा हल्ला फिजाइदियो, 2 लाख। धेरैले ईर्ष्या र आश्चर्यले जिब्रो टोके। त्यसपछि गौली साउ झन् गम्भीर भए। घर ठडिँदै गएपछि उनलाई नमस्ते गर्नेको संख्या 10 बाट 100 पुगेको थियो। अनि बाटोमा कसैले नमस्ते गर्यो भने पनि नमस्ते फर्काउँदैनथे, मुसुमुसु हाँस्ने। सबैसित कुरा गर्ने गौली साउ किन यस्ता एकलकाटी भए। म जति धनी कोही छैन हजुरको भन्ने ठान्या छन् हजुरको, एक दिन हजुरको साउले ठट्टा गरेको थियो। झन् गौली साउको गम्भीरता बढ्यो। एक दिन त अचम्मै भयो। गौली साउ बैङ्कको ढोका अगाडि उभिएका थिए, छेउमा बा, बाको पछि म, अलि पर बिष्ट बुढा। बैङ्कको म्यानेजरले रङ्गीन डलबन्दीको टुप्पालाई दायाँ हत्केलामा खेलाउँदै घोषणा गर्यो। हामी त कटासीमा बस्ने खोजेका थियौँ, माथिबाट आदेश आएपछि के लाग्दो रहेछ र। विष्टबुढाका कञ्चेरीका रौँ तातेछन्। लट्ठीको सिउर जस्तो चाँदीको बिट जोडले अठ्याए। मानिसको भिड मौन थियो, सबै सोचिरहेका हुँदा हुन्। अब पैसा राख्न कहाँ जाने, टिकापुर कि नेपालगञ्ज। फेरि पहाडीपुर भगतपुर पथरैयातिर रात बिरात डाकाहरूले लुटेको खबर चौकीसम्म आइपुग्थ्यो। डर त सबैको अनुहारमा पात झैँ हलिरहेको थियो। भनेको बैङ्कलाई कटासेको पैसा चाहिन्न, विष्टबुढा कराए। त्यो राठौरले भनेपछि जे पनि हुने। म्यानेजर बोलेन, गार्ड भने झन् छाती फुलाएर उभियो। मुला गार्ड केटाकेटी भिडमा सिर्यो भने आँखा तर्छ बेडुल्के। मलाई पनि तरेको थियो, त्यसैले म बाको पिठीको पछाडि लुकेको थिएँ। आखिरमा 15 दिनपछि बैङ्क सर्यो। कटासे आएको 2 वर्ष त भएको थियो। बैङ्क बसेको एक तले सेतो रङको पक्की घर खाली भयो, रित्तो रित्तो। गुरु र केटाकेटी घरको छतमा दगुर्न थाले, गुच्चा र खोपी खेल्न थाले। रोकोस् कसले, छाती फुलाउने गाड थिएन। धेरैजसो टिकापुर पुगे, नयाँ खाता खोलेर फर्किए। तीमध्ये बा पनि हुनुहुन्थ्यो। हामीसित 4,75,000 रुपियाँ थिए। मैले त्यसै बेला थाहा पाएको थिएँ। बिस्तारै कटासेका गल्लीहरूमा हटेर जुत्ता थपिन छाडे, हटेर आउनै छाडे। सबै हटेर चिसापानीबाट फर्किन्छन्। बजारमा गाईगुई हल्ला फैलियो। कहिलेकाहीँ बाटो बिराए चाहिँ हटेर आउँथे, तर ती त पुराना हिसाब किताब मिलाउन आउँथे। अर्को बर्खा आउँला त क्यारी भनौँ साउजी, मेठ हिँड्ने बेला हात जोड्दै भन्थ्यो। 7-8 जनाको समूहको सबैभन्दा बाठो मान्छे मेठ मानिन्थ्यो। आपत विपदमा निर्णय उसैले गर्नुपर्थ्यो। मेठले नै यस्तो भनेपछि साउजीहरू बुझ्थे अब ती कहिले आउँदैनन् भनेर। कति साउजीले भने हटेरुकै सुविधाका लागि चिसापानीमै शाखा पसल खोलेका थिए। तीमध्ये त कतिले यस्तो पनि भन्न थालेका थिए, चिसापानीको त भविष्य कहाँ छ र, हटेरु त अझ माथि गुटुबाटै फर्किन थालेका छन्। हटेरु कटासे झर्न छाडेपछि कैयौँ बसको रुट फेरियो। त्यो चिसापानीबाट लम्की र लम्कीबाट टिकापुर दगुर्न थाले। कटासे आइपुग्ने त एकदम थोत्रा र अगाडिको गुलुपविहीन बस, ट्रक त कसैले सामान ल्याए पो आउँदा हुन्। राठौरको लम्कीमा 10 बिघा जमिन छ अरे, राजमार्गकै छेउ। ऊ त्यहाँ बजार बनाएर घडेरी बेच्न खोजिरहेको छ। विष्टबुढालाई थाहा थियो, व्रत सुनाउँथे। हुन पनि महेन्द्र राजमार्ग हुँदै कटासे आएर टिकापुर गाँस्ने सडक अधुरै रह्यो। सडकमाथि दुबो पलाउन थाल्यो। क्षतिवन्तीर बयर टिप्न हिँडेका थारूका लडियाले बाटोमा ठुल्ठुला खाल्टा बनाएका थिए। पानी पर्दा ती खाल्टा भरिन्थे, पानी जम्थ्यो, त्यसमा भ्यागुताले डाई बान्थे। सबैको सडक बन्छ भन्ने आशाको त्यान्द्रो तन्किँदै गयो र चुन्ड्यो। बाटो झन् थोत्रिँदै गयो। जिङ्रिङ्ग परेको बुढो मानिसको दारी झैँ दुबो सडकका गालाभरि फैलियो। र एक दिन पिलपिल गर्दै गौली साउ भक्तेको दोकानमा तुरुक्क रोए। म उनलाई हेर्न भक्तेका चोर आँखाबाट जोगिँदै भिडभित्र पसेँ र बाका पछाडि उभिएँ। मेरो धक्काले एक दुई मानिस सस्किए, मलाई हेरे तर केही बोलेन। दिन सधैँ चाहिँ सकिन लागेको थियो। घामका पहेँला धार घरका छाना हुँदै गल्लीसम्म चुइएका थिए। गौली साउलाई रोएको देखेर मानिस चुम्बिएका थिए। गौली साउ धर्मराइ रहेका थिए, कुर्सीमै अडिँदैनन् जस्तो। उनी टोपीले आँसु पुसिरहेका थिए। रोइरहेका गौली साउलाई देखेर म छक्क परेँ। यस्तो बुढो मान्छे पनि किन रोको होला। बो नरुनुहोस्, एउटाले गौली साउको झोकेको कुम थपथपाउँदै भन्यो। गौली साउले पिन्चे स्वरमा भने, मलाई नै ताकेर बजार सकिन्छ, तिम्रो घर क्यार छौ भन्ने। फेरि कसैले केही भनेन। गौली साउ भने आँसु पुस्दै बसिरहे। आज गौली साउ बेसमारी रोए। साँझ बाले सुनाउनु भयो, के गरून्, त्यत्रो घर बनाए कि बजार उजाडिएलाई त। आमाको अनुहार निन्याउरो भयो। खै, यस्तो बजार त्यत्तिकै नसकिनुपर्ने हो। बाले आमातिर हेर्नुभयो। यो बजार उड्यो भने त मान्छेको उठीबास हुन्छ। सुर्खेत जाम, अहिले होइन। मेडिकलमा पनि बिरामी घट्दै गए। कोही फाटाफुटा मेडिकलमा आइहाल्यो भने पनि त बा त भेटिने होइन क्यारे। म धुइँ धुइँ खोजेर ल्याउँथेँ। मेडिकलमा आएर बा बिरामीलाई इच्छाहीन जाँच्नुहुन्थ्यो। फेरि बा बिरामी जाँच्न पनि डराउन थाल्नुभएको थियो। सुई पाखुरामा रोपेर औषधि धकेल्ने बेला बाका हात लगलगी काँप्थे। अय्या बिरामी कराउँथ्यो, बाका हात झन् काँप्थे। के भयो डाक्टर साहबलाई, बिरामी पाखुरामा लतपत्तीको रगत पुस्दै सोध्थे। पहिला त सुई लगाएको थाहै हुँदैन थियो त। बाले भन्नुभएको पनि थियो, म सुई लगाउन सक्दिनँ, हात काम्छन्। एक महिनाभित्रमै सुई लगाएका बिरामी मेडिकलमा आइपुगेका थिए। तिनका पाखुरा त्यहाँ पाकेका थिए जहाँ बाले सुई रोप्नु भएको थियो। बाको चस्माको सिसा झन् मोटो हुँदै गएको थियो। सिरिन्ज रोप्नु त्यसैले अप्ठ्यारो पार्थ्यो। सिरिन्ज नलाई बिरामी मान्दै मान्दैनन्। जति औषधि दिए पनि भनिहाल्छन्, सुई नलाई हुँदैन डाक्टर साहब। जसरी यसलाई सुई लायो उसैका पाखुरा पाक्न थालेपछि व्यापार कसरी चल्छ त। आमालाई यस्ता प्रश्नले डस्न थालिसकेका थिए बिच्छीले झैँ। एक दिन साँझ अगेनामा आगो निप्दै गएको थियो। लालटिनको मधुरो उज्यालो मुनतिर बाको अनुहार पहेँलो देखेको थियो। सुई लाउँदा हात काम्न थाले। बाले भन्नुभयो, बिरामी भने सुई नलाई मान्दैनन्, कमजोरीले हो कि। आमाले भन्नुभयो, बुढेसकाल लाएको हो। बाले उत्तर दिनुभयो। मैले बातिर हेरेँ, हुन पनि बाका आँखा छेउ चाउरी पर्नै लागेका थिए। भाग्यले अर्कोतिर डोलाउन थाले जस्तो छ। बा निराश हुनुभयो, यो पेसा हामीलाई फाप्न छाडे जस्तो छ। आमा झस्किनुभयो। मेडिकल हुँदै भएन भने त के गर्ने र? बाले चस्मा गोजीमा राख्दै भन्नुभयो, चिन्ता नगर, म मर्या छैन। नर्मदा, तिमी कति स्याहार सुसार गर्छौ मेरो बाको। तिम्रो रूपरङ मात्र होइन, व्यवहार पनि राम्रो छ। तिमी आउँदा हामी कति खुसी हुन्छौँ तिमीलाई के थाहा। तिमी त त्यसपछि के लेखौ? एकछिन झ्यालको कापमा भुनभुनाइरहेको माखन हालेँ, एकछिन बरण्डामा उफ्रिरहेको चरा हेरेँ, ठसठसी कने, के लेखौँ? लो फोर्यो, तिमी त नाइटिङ्गेल रहेछौ। कोर्समा पढेको कुरा पहिलोपल्ट काम लाग्यो। नाइटिङ्गेल पनि त यस्तै नर्स थिइन्, बिरामीको खुब सेवा गर्थिन्। के लेख्या? मुटुले छातीमा मुक्क आन्यो। नर्मदा मेरो छेउमै थिए, मेरो रातो अनुहार नर्मदाले देखियो अरे। मैले कापीको ढोका बन्द गरेर कलमको आग्लो लगाइदिएँ। केही होइन, मैले भने त्यत्तिकै। ऊ बातेर बढी, नर्मदा मेरो अझै राम्ररी बोलचाल हुन सकेको थिएन। मनै पानी मरुवा, नत्र ऊ कर गरिदियो, आफ्नो बारेमा लेखेको कुरा खोसेर पढिदियो। मैले वार्डको चारैतिर हेरेँ, कृष्णजी हेरिरहेका थिए, आँखा जुद्दा उनी पनि हाँसे। नर्मदाले बाको सिरान छेउ थुप्रेका औषधिका सिसी हेरी औषधि ठस्स गनाएका थिए। ट्याब्लेट र क्याप्सुल गनी कागजमा केही लेखेर मलाई दिँदै भनी, यो ल्याउनु। मैले कागज लिएर प्यान्टको गोजीमा कोसे। बाहिर घाम चर्किरहेको थियो। मध्याहपछि प्राय बिरामी निधाउँछन्, निधाइरहेका थिए। कुरुहरू टहलिन यताउति गइसकेका थिए। वार्ड शान्त थियो। फटट्ट पङ्खा घुमिरहेको थियो भने झ्यालको हरियो पर्दा बिस्तारै बिस्तारै हल्लिरहेको थियो। आमा चिया पिउन जानुभएको थियो। म भने अलि अघि बिजुली होटलमा मासु चुरा डकारेर फर्किएको थिएँ। दिन चिप्लेकी राजा हिँडिरहेको थियो। दिन काट्नै गाह्रो, घडीको सुई पनि बल गरेर खत्राक्क तल खसिरहेको थियो। बा उत्तानो परेर केही सोच्दै हुनुहुन्थ्यो। आँखाका ढकनी बिस्तारै हल्लिरहेका थिए, ओठ भने काँपिरहेका। अस्तिदेखि त सोच्दा सोच्दै बा बरबराउन थाल्नुभएको थियो। अबेरसम्म बरबराएपछि सोध्नुहुन्थ्यो, ती को हुन्? आमा र म बाको काँपिरहेको दाहिने हातले इसारा गरेतिर हेर्थ्यौँ। त्यहाँ त भित्ता र सिलिङको जोर्नी मात्र हुन्थ्यो। को छ? आमा तर्सिनुहुन्थ्यो। कोही त छैन, के देखेको होला? त्यहाँ बस्या छन् त, बा सासले भन्नुहुन्थ्यो। बाको दम पनि त बढ्न थालेको थियो। बा पनि के देख्नुहुन्छ? के यो छेउमा उभिएको को? बाले फेरि सोध्नुहुन्थ्यो। छेउमा कोही भए पो? आमाको र मेरो होस हराउँथ्यो। नर्मदाले बाको निधार छामी सलाइनको तप्काई हेरी, यो कतियौँ सलाइन हो मैले बिर्सिसकेँ। आएदेखि सलाइन झुन्डेको झुन्डै, डाक्टर नन्दन भन्छ पानी कम भयो भने टाउको झन चड्किन्छ। नर्मदाले पिसाब भरिएको थैलो निहुरेर हेर्दै कागजमा टिपेर फेरि भने, बजेलाई फाल्न भन्नुहोला। मोटी थुलथुल पेट भएकी धोद्रो आवाजवाली नर्स सुरुचि गएपछि नर्मदाको पालो आउँछे। आउने बित्तिकै सबैको बेडमा पुगेर चनाखो भएर हेर्छे, टिप्सेर केही भन्छे, केही खुवाउनु भयो? मेरो अगाडि उभिएर उसले सोधी, आमा लिन जानुभएको छ। ऊ सर्याक सर्याक गई, अनि मैले अघि लेखेको कविता पढ्न कापीको दैलो उगारे। बजै साँचो पख नर्मदाले भने, तपाईँको फोन आएछ। उसको हातभरि कागजको थुप्रो थियो। झ्यालछेउ अडेस लाग्दा लाग्दै म त निधाएछु, झर्यास बिउजे। ओठबाट तप्केको ऱ्याल पुस्दै हत्केला पाइन्टमा पुछे, कसले गरे होला फोन? आमा पनि बेडछेउ टाउको अडाउँदा अडाउँदै निधाउनु भएको थियो। अमिलो अनुहार बनाउँदै निद्राले लरभरिएको आवाजमा सोध्नुभयो, को हो नानी? पार्वती रे। एहे, मलाई एउटा गोडामा उभिएर नाच्न मन लाग्यो, तर हस्किएँ। नर्मदाले के ठान्ली? आमाको अनुहार उज्यालो भयो। आमा हतारिँदै नर्मदाका पछि लाग्नुभयो, अहिले कस्ती भयो होला नि दिदी? दिउँसो एक गिलास मासको दाल खनाइदिएपछि निधाएका बा अझै उठ्नु भएको थिएन। छोटको पनि चिच्च्याएको थिएन। ढोका छेउको बुढो मान्छेले पनि खोकेको थिएन। कृष्णजी पनि फतफताएका थिएनन्, किनभने छोराले घ्यारघ्यार गरेको थिएन। सबै राम्रै थियो। ज्या, आमा त रुँदै फर्किनु भयो। मेरो मन पनि पिन्चे भयो। साडीको सबकोले आँसु पुस्दै आमाले बेड छेउ आएर मलाई भन्नुभयो, जा तँलाई पनि बोलाकी छे। बा बिउजनु भएछ। म ढोकानेर पुग्दा बाको आवाज सुने, फेरि किन रुन्छे यो थारू? दिदीको रुन्ची आवाज फोनका जालीबाट बाहिर निस्कियो। कस्तो धोद्रो हो दिदीको आवाज? अँ बाला कस्तो छ न डाँटी भन् त। रुद्रकण्ठी पिरो चाहिँ दुख्न थाल्यो, मुख नुनिलो भयो, आँखा धमिला भए। नर्मदा छेउको कुर्सीमा किताब पढिरहेकी थिए, छेउमा रिसिभर समाएर म रुन सक्दिनँ, अलि सन्चो भएको छ। टेलिफोन एकछिन सुसाइरह्यो, न त दिदीले अरू केही सोध्न सकिन्, न त मैले केही भन्न। सुन त, दिदीले केही भन्न खोजिरहेकी थिइन्, हिक्का थाम्न सकिनन्, मेरा पनि आँसु थामिएनन्, आँसुले आँखा पोल्न थाले। म भोलि आउँछु, दिदीले रुँदै भनिन्। त्यति भनेर दिदीले फोन राखिन्। टु 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 आवाज आइरहेको रिसिभर कानमा टाँसेर म उभिरहेँ। नर्मदाले पुलुक्क हेरी, मैले आँखा लुकाउँदै सर्टको बाहुलाले आँसु पुछेँ। रिसिभर खत्याक्क राख्दा मेरा हात काँपिरहेका थिए। हे हे हे, छोटको फेरि बाहुला आयो, आवाज ओरैसम्म आयो। नर्मदा वार्डतिर दगुरे। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश लिएर केवेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता र डुकडुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलास र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। गर्न छाडिसकेको थियो मेरो साइकल, जुन गतिमा साइकल थोत्रिरहेको थियो त्यही गतिमा मेरो वाकमेन सपना चम्कँदै थियो। साइकलमा बिस्तारै खियाका टाटा बस्न थालेका थिए, जसरी रुखमा धमिराका टाटा बस्छन्। घन्टी हेन्डिल मुन्तिर लुथुक्क परेर झुन्डिन्थ्यो मरेको मुसो झैँ। स्कुलमा कसैले ब्लेडले चरचरी चिरिदिएको साइकलको गद्दी तिनतिरबाट च्यातिँदै गएको थियो। अलिकति पनि उकालो उक्लिनु पर्यो भने साइकल कटट्ट कराउँथ्यो, ठाउँको ठाउँ स्वात्त चेन खुस्कन्थ्यो। अझ उकालोमा जुरुक्क उचालेर पाइडल धकेल्दा अनि अण्डकोश बेसमारी डन्डीमा ठोकिन्थे। नयाँ साइकल यसरी थोत्रिँदै जाँदा पनि शर्मिलालाई एकपल्ट साइकल चढाउन सके पो मन त्यसै त्यसै भरङ्ग हुन्थ्यो। जमरा खोलाको किनारै किनार एक्लै गीत गाउँदै हिँडु जस्तो लाग्थ्यो। पछि मलाई थाहा भयो आफैले टर्रो आवाजमा गीत गाउनु पर्दैन, वाकम्यानले गाइदिन्छ। चौधरीले पसलमा नयाँ नयाँ वाकम्यान ल्याएको थियो नि त, लहरे राखिएका वाकम्यानमध्ये मलाई हत्केला जस्तो चिटिक्क परेको रातो वाकम्यान खुब मनपर्थ्यो। म दिनमा एकपल्ट त चौधरीको पसलमा पुग्थेँ। सदामको पसलतिर आँखा त जान्थे, तर सदामलाई मैले बिस्तारै बिर्सँदै गएको थिएँ। एक वर्षमै उसको अनुहार तमिलो भइसकेको थियो। चौधरी पनि सदामको कुरा त्यति गर्दैनथ्यो, बरु मेरा कानमा वाकम्यानका लहरा कोचिदिएर गीत बजाइदिन्थ्यो। वाकम्यानले मेरो मन हरिसकेको थियो। काउन्टरको सिसाभित्र लहरै सजाएका चारवटा मध्ये एउटा त मेरै त हो नि, म किन्छु किन्छु मुठी कस्ते। कति पर्छ वाकम्यानलाई मैले सोधेको पनि थिएँ। 500। उदाङ्गो परेको रेडियोको रातो तार जोड्दै चौधरी मुसुक्क हाँसेको थियो। किन्नुहुन्छ के तपाईँ? 450 दिन्छु।
क्या तुम हमको ठगा दिया?
के भनौँ, किन्ने त हो, बाला कसरी भन्ने? कुनै दिन त आँट गरौँला, म सोच्थेँ। हरेक दिन स्कुलबाट फर्केपछि म चौधरीको पसलमा डराउँदै पुग्थेँ, कतै कसैले रातो वाकम्यान किनेर त लगेन। बाला कसरी भनौँ, मेरो प्राण त्यसैमा अल्झेको छ। टिकापुरमा ठुलै डाक्टर आयो, उसले मेडिकलमा एक्सरे मेसिन राखेको छ अरे भन्ने सुनेपछि कटासेमा बिरामी फाटाफट मात्र देखा पर्न थाले। बा दिनभरि कुनै मोटो किताबमा घोप्टिरहनुहुन्थ्यो, त कहिले मेडिकलको पलङमा उत्तानो परेर सुतिरहनुहुन्थ्यो। बा धेरै सोच्नुहुन्थ्यो। काली मन्दिरको जोगी एक दिन कटासी छाडेर हिँड्यो, भन्थ्यो रे काली माईले जा भनिन्, हजुरको चिया पसलमा पनि तिनै बजार सुक्ने कुरा। भदौको चर्को घामले शिवबिडी डिपोका कर्कट पाता चटचटाइरहेका थिए। बतास बत्तिँदै खैरका जङ्गलतिर हिँड्थ्यो र खरिएर आइपुग्थ्यो। घामका मसिना कमिलाले शरीरका काप काप टोक्न थालेपछि म मेडिकलमा झरेँ। माथि बाटो थिइन, खोलातिर गए होला। रापिला टायलमुनतिर बस्न गाह्रो भएको थियो। मेडिकलमा बिरामी थिएनन्। बा पलङमा उत्तानो परेर सुते जस्तो लाग्यो। टाँक खुस्केर होला, इष्टकोटका दुई पाता ढाड्ने र थुप्रेका थिए। म कहिले अनुमान गर्न सक्दिनँ थिएँ बा निदाको हो कि सोचिरहेको। निद्रामा पनि बाको दायाँ गोडा थरथराइरहन्थ्यो। म बाको छेउ पुगेँ, एकछिन उभिएँ। कसरी पो भनौँ, मेरो ठसठसलाई बाले सुनेर त होला आँखा झ्वाट्ट उगार्नुभयो। पहिलोपल्ट कटासी छिरेको लुत्ते कुकुर जुन पुच्छर लुकाउँदै कता भागौँ? के भो? बाको चर्को आवाजले मेरो आँट बिचबाट च्यातियो, ठ्याक्कै केराको पात जाएँ। बा, मैले भने मलाई वाकमेन किनिदिनु। बाको अनुहारमा कुनै भाव आएन। भर्खरै बिउजेर हो कि? एकछिन सोचेर भन्नुभयो, किन चाहियो वाकमेन? गीत सुन्न। बा हाँस्नुभयो, दुवै गोडा पलङमुनतिर झुन्डिए। ज्यान तनक्क तन्खाउँदै बाले लामो हाई काट्नुभयो। गीत पछि सुने हुन्छ, बाले छिपछिप पानी भरिएका आँखा जुदाउँदै सम्झाउनु भयो। त सधैँ फेल हुन्छस्, राम्ररी पढ। मुटुमा बयर काँडा रोपियो, चसक्क दुख्यो। मैले चिट चोर्न सिकिसकेँ, अब फेल हुन्न, कसरी भन्नु बालाई? जा पढ भन्दै बा फेरि उत्तानो गर्नुभयो। म एकछिन त्यहीँ उभिएँ। बाको छाती मन्द गतिमा तलमाथि भइरह्यो, अनि म चौरातिर उम्किएँ। चौरामा पनि त्यति रन्को थिएन, जताततै कुकुर निदाइरहेका थिए। कुनै जुरुक्क उठ्थे र ढाड झट्कार्थे, बुर्रु धुरु उठ्थ्यो। एकराजको होटल पनि आवाज झिन थियो। ध्वासे ध्वासोले काला भएका त्यान्द्रा त्यान्द्रा राँगाका सुकुटी अँगेना माथिपट्टि झुन्डेका थिए भने तल धिप्तिपाइरहेको आगो दुचिया बाफिरहेको कित्लीको छेउमा एकराज धुमधुम्ती बसेको थियो, जमरा खोलाको एक्लो बकुल्लो जस्तो। पुलिसको 35 दिने पुर्जी छल्न 1.5 महिना जति लम्की हराएर फर्किँदा ऊ होस हराए जस्तो देखिन्थ्यो। फर्किँदा उसकी दिदीले बिच चौराहामा चिरपट उसको तालुमा बजारेकी थिइन्। त्यसपछि एकराज घर बाहिर त्यति देखिँदैन थियो। लम्कीबाट फर्केकै भोलिपल्ट उसले सुनाएको थियो, दोस्त लम्कीमा त कत्र कत्र दोकान रहेछन्, हामी पनि लम्की जाने। म एकराजको छेउमा टुक्रुक्क बसेँ। अगेनामा अँगारले फुलको चित्र बनाउँदै ऊ मुसुक्क हाँस्यो र मेरा कानमा साउती गर्यो, दोस्त आज जगतपुरमा राम छ, हेर्न जाने हो? वर्षमा एकपल्ट हुने रमाइलो राम नाचगान, गाउँका केटासित डिस्को प्रतियोगिता। फुरुङ्ग त भएँ तर म एकैछिनमा अच्किएँ। 20-25 किलोमिटर टाढा पर्छ जगतपुर, फेरि जङ्गलको बाटो, त्यसमा पनि बाको गरुङ्गो मुड्की मेरै गुच्छुकमा। नाइ थाहा पाउनुभयो भने बाले पिट्नुहुन्छ, मैले भने। जाम दोस्त, एकराजले भित्र चियायो। दिदी देखिनन् र भन्यो, यज्ञ रमेश सुनिल रतन पूर्ण सबै जाने रे, डिस्को नाच्न रमाइलो हुन्छ। साँझपखको मलिन घाम छतिवनका घना जङ्गल हुँदै जगतपुरतिर हिँडिरहेको थियो। मैले दोस्रो जोडी टाटे पाटे रङ्गीन जुली जुत्ता लगाएँ, जुन यस्तै दिनका लागि साँचेर राखेको थिएँ। कद बढ्दा खिङ्गिङ्ग परेको ज्यानमा इष्टकोट भिरेँ, त्यो पनि बाघको छाला जस्तो टाटे पाटे, त्यो पनि बाले सिलाइदिएको। झाङ्गेको खर जस्तो कपाल पानी लगाएर छड्के पारे। आमा र बाटु अगेनामा छड्किरहेको भात हेर्दै गुनगुन गर्दै थिए। म मसान चाहिँ दुबेका पछाडिबाट स्वाट्ट बाहिर निस्केँ। बिरालो चाहिँ भर्याङ ओर्लिएँ। बिच भर्याङबाट निहुरेर मेडिकलतिर चियाएँ। बा देख्नु भएन, बेसमारी दगुरे। खुट्टो उचालेर भित्तामा मुतिरहेको कुकुरको ढाडमा जुली जुत्ता बजारेपछि लुते कुकुर चुइकेर उछिटियो, अलि पर पुगेर भोक्न थाल्यो। म बतास चाहिँ चौरातिर दगुरेँ। बतासलाई कसैले रोक्न सक्छ? बरपिपलका रुखमुनतिर पूर्ण एकराज यज्ञ रमेश त आइसकेछन्, अरू खोइ त? बरपिपलको रुखदेखि अलि पर हजुरको चिया पसल थियो। चिया पसलबाट पश्चिमतिर छड्के परेर हेऱ्यो भने सबै देखिन्थे। बरपिपल नल र उभिएका मानिस। बा चिउन चिया पिउन अनुभव भएको छ कि? म झ्याममा परेको पिपलको रुख पछाडि छेलिएर उभिएँ। सुनिल तेस्रो गल्लीको मुखबाट निस्क्यो। पहिलो गल्लीमा उसको चुरा पसल थियो। थोरै चुराको धेरै चल्ने पसलको साउ सुनिल हामीभन्दा 10 वर्ष जेठो थियो। उसका मोटा बटारिएका पाखुरा र तिग्राले हामीलाई धेरै आँट दिन्थे। देब्रे कम्बरतिर बोराको ठूलो डल्लो बोकेको उसले छेउमा आएर सोध्यो, रतन आएन? हामीले चौथो गल्लीतिर टाउको बटार्यौँ। रतन त त्यही गल्लीबाट निस्किनु पर्ने हो। रतनका बा टेलर मास्टर थिए। रतन भने त्यसमा खुसी थिएन। रतनका बा गरून् पनि के जानेको त्यही। रतनका बा छन् र त हाम्रा बाको इष्टकोट सिलाइदिन्थे। रतन कम्बर मर्काउँदै टाउको झट्कार्दै घाइते गोरु झैँ धुलो उडाउँदै ब्रेक डान्स गर्न सिपालु थियो। रतन ननाची कटासेमा कसको बिहे हुने? लौ रतन पनि देखियो। सानोमा भुरभुर गर्दै टायर गुडाउँदा गुडाउँदै उसका ओठ तलतिर लेप्रेका थिए। एकदम नसुहाएका ओठ, अरिङ्गाले डसे जस्ता। ऊ ओठ च्यात्दै हाँस्यो र घोडा चाहिँ बुरुक उफ्रिँदै छेउमा आयो अनि बेसमारी कम्बर मर्काउँदै करायो, आई एम अ डिस्को डान्सर। यसरी ग्याङ जम्यो भने दादा त सुनिललाई नै हुनुपर्ने, जुन एकराजलाई मन पर्दैन थियो। यसपालि पनि सुनिल नै दादा छानियो। एकराज एकछिन मुरमुरियो र कम्बरमा बाँधिएको साइकल चेन देखाउँदै च्याँठियो, आज कसैले चेन खान्छ। सुनिलले सुनेन। यसरी राम हेर्न जानुको हुटुटी आखिर ब्रेक डान्समा गएर घाँसिन्थ्यो। गाउँ र बजारका केटाको डान्स प्रतियोगितामा हामी बजारका केटालाई जित्नु नै थियो। रतनले नाच्यो भने कसले जित्ने? कतिपल्ट नाच्दा नाच्दै मोटा ओठबाट रगत बगेका थिए। एकराजले रतनको ओठमा कुइना हिर्काउनेको तालुमा चेन बजारेको थियो। एकराज र रतन बिना हाम्रो ग्याङ अधुरो थियो। सुनिल अघिअघि हिँड्यो। जगतपुर पुग्न जमरा खोलाको किनारै किनार सिसौ घारी हुँदै जानुपर्थ्यो। जमराको खोला नपुग्दै मेरो रगत तात्तिसकेको थियो। म एकमुक्कामा जहरी रुख टालिदिन्छु सोच्थेँ। अरू पनि त्यही जोसमा थिए, बेला बेला पाखुरा फुलाउँथे। अघिअघि हिँडिरहेको सुनिलले कम्मरमा घैँटो चाहिँ बोकेको बोराको डल्लो चल्मलायो। सबैले देखे तर सोधेनन्, के छ पोको भित्र? पानी सुक्दै गएर जमरा खोला हिस्स देखिन्थ्यो। जताततै ढुङ्गै ढुङ्गा, बालुवै बालुवा, मान्छे पोलेर त्यत्तिकै छाडिएका डटेका मुढै मुढा। मसान घाट बनेको खोला झ्याउकिरीको आवाजले झन् चिसो र डरलाग्दो देखिएको थियो। म डरले ग्याङको बीचमा पसेँ। मसानघाट पनि पछि पर्यो। हजार सिसमका रुख हुर्काइरहेको नर्सरीको काँडे तारकै छेउ हामी चुपचाप हिँडिरहेका थियौँ। सुनिल पछाडि फर्केर मुसुक्क हाँस्यो। सँगसँगै सुनिलको कम्बरमा चल्मलाइरहेको बोराको डल्लो पनि करायो। सबैको मुखबाट एउटै प्रश्न उसिटिएर भुइँमा पछारियो, यो हाँस कहाँबाट आयो? सुनिल हाँसिरह्यो, बोलेन। चल्मलाइरहेको बोरा भुइँमा राख्यो। काए काए हाँस फेरि करायो, खोलाको सन्नाटालाई चिर्दै। यसो साथीसँग पार्टी गरौँ भनेर ल्याएको, भन्दै सुनिलले सुनायो, यो हाँस खरी फाटाको एउटा मानिसले दिउँसो 40 रुपियाँमा बेचेको थियो अरे। सुनिलको कुरा सबैले पत्याए। लटा हलाउँदै रमेश मेरो छेउमा उभियो। ऊ पनि छक्क थियो। सुनिलले बोराको मुख खोल्दै सेता पखेटा पछाडि मोडिएको हाँसको लामो र सुरिलो गर्दन समाउँदै बाहिर तान्यो। हावामा तुङ्लिङ्दा हाँसका बटारिएका पखेटा खुस्किएर बेसमारी फडफडाए। सुनिलको हाँसोले हाँसोको गर्दनमा आफ्ना दाँत काड्यो। हाँसको टाउको भुइँमा पछारियो। हाँसको चुच्चु बिस्तारै खुलेर बन्द भयो। बिचरा रमेश निलो अनुहार बनाउँदै पछि सर्यो। एकराजले छेस्का छेस्की बटुलेर ल्यायो। सुनिलले नै लाइटरले आगो सल्कायो र हाँसका खुट्टा समाएर आगोमाथि झुन्डायो। हाँसका रिठाले धोए जस्ता उज्याला प्वाख बढेर मासका साना दाना झैँ डल्ला परे। हाँस त्यति ठुलो थिएन। मेरो भागमा एउटा खुट्टा पर्यो। तलतिर फैलेको खुट्टो कक्रक्क डल्लो परेको थियो। माटो र धुवा मिसिएको मासु टर्रो थियो, तैपनि मिठै लाग्यो। मासुका केही रेसा दाँतका चेपचेपमा अल्छिए, दाँत असजिला भए। काठको छेस्काले दाँतका चेप कोट्याउँदै म जमरा खोलातिर झारेँ। दाँत पखालेर उक्लँदा देखेँ चिसापानीबाट फर्केको पारा सुनार पुत्ताइरहेको धुवाँ र आफ्नो ग्याङ देखेर दगुर्दै आइरहेको थियो। पृथ्वी नै नागुला चाहिँ गरेर उसलाई देखेर सबै चिच्याए। ए, ऊ पनि दुवै पाखुरा फैलाउँदै छेउमा आयो। सास थाम्यो। भर्खरै निभेको आगोतिर हेर्दै एकछिन अल्मलियो। कता जानला? निधारको पसिना पाखुराले पुस्दै सोध्यो। जगतपुर। एकराजले आँखा नचाउँदै भन्यो, दोस्त हिँड जाम। ऊ अल्मलियो। अचानक मैले साइकल दगुराउँदै मूल बाटो छाडेर हामीतिर आइरहेका पुलिस देखेँ। मेरो पल्लो पेट सुम्लियो, सास सुक्यो। मर्छु पो, मुर्छा पर्छु कि के हो? बाघको मुखमा परेको मृग झैँ म बेसमारी छटपटाएँ। बाठो पूर्ण बाँदर झैँ सर्लक्क नर्सरीको काँडे तार नागेर सिसमका पोथ्रा पोथ्रीमा खरायो झैँ हरायो। दाउ त अरूको पनि यस्तै थियो, तर एउटा पुलिस चिच्चायो, नभाग गोली खालास। मेरा गोडा पोलियो लागे चाहिँ एक्कासी लुला भए, आँखा धमिला भए। मासाले हाँस चोरहरू, एउटा पुलिस रिसले थरथर काँप्दै करायो। पुलिसले हामीलाई चौकीतिर घिच्याउन पो थाले। जागाको अघिअघि हिँडिरहेको बादशाह चाहिँ म मौन थिएँ। बेला बेला ओठ काँप्थे। काली मन्दिर छेउ पुगेपछि लाज र सङ्कोचले गोडा चलेनन्। हिँड्दैनस्? पुलिसले भुइँमा पछारिने गरी उत्यायो। हामी चौकी पुग्नु अघि नै चौराभरि हल्ला भएछ। एक हुल चोर समातिए। रमिता हेर्न चौकीको गेटमा एक हुल मानिस उभिएका थिए। गेटमा पुग्दा मैले धमिला आँसु भरिएका आँखाले देखेँ। भिडमा दिदी पनि थिइन्, दिदीका साथी शान्ति दिदी पनि। दिदीले रुँदै बोलाइन्, थारू। मलाई हिक्का छुट्ला जस्तो भयो। मैले हिक्का गर्दै भने दिदी बाला नभन है। उनले लाचार आँखा भिडतिर घुमाइन्, कसैले भाइलाई छुट्याइदिन्छ कि भनेर। यी पछि डाका हुन्छन्। यो आवाज भक्तकै हो। असैसाप नछोड्नुहोस्। भक्तले बदला लियो। पछाडि तुलुङ्गिएको लामो टुप्पी हलाउँदै असै सापले सबैलाई एक एक चड्कन लगाउने आदेश दियो। बेतका लट्ठी तिग्रामा बजारिँदा सुम्ला उठे। एकराज र सुनिल त थाम्न नसकेर भुइँमा थचक्क बसे। हुलिदे खोरमा, असै साप चट्याङ झैँ कड्कियो। भर्खरै जन्मेको बाख्राको पाठो झैँ लर्खराउँदै म थाना छिरेँ, असहाय र आतंकित। जेल छिरेको दुई घण्टा हुँदा पनि कसैका घरबाट कोही आएनन्। रात छिप्पिएपछि भने पारस सुनारको बाउ अत्तालिँदै आइपुग्यो। बाउ आएको थाहा पाएर पारस कुनातिर सर्यो। बाउलाई अनुहार कसरी देखाओस्? म डन्डीवाल फलामे गेटको छेउमा थिएँ र त देखेँ। पारसको बाउको हातमा टिफिन बट्टा थियो। दिनभरि चौरातिर देखिने पुलिस यस बेला ढोका छेउ दुई इनाले बन्दुक काँधमा झुन्ड्याएर उभिएको थियो। उसले सोध्यो, के ल्याएको? मासु भात। के मासु ल्याएको? पुलिसको आवाज झन् मोटो र धोद्रो भयो। तेरो छोराले आठवटा हाँस घिच्या छ। म झस्केँ, सुनिलतिर हेरेँ। ऊ कित्रीका हाँस्दै अँधारोमा छेलियो। मुलाले पहिल्यै सातवटा हाँस घिचिसकेको रहेछ। मेरो भागमा भने आठौँ हाँसको एउटा खुट्टा। पारसको बाउ फर्कियो। चिसो अँध्यारो र धुलो भरिएको कोठाको उत्तर कुनामा मुत भरिएको तिनवटा ग्यालन थुपारिएका थिए। पारार पार्दै कोही न कोही मुत नउभिन्थ्यो। डर र पीडाले कति आएको हो मुत। मुतको बासी गन्ध नाकका पोरा चिर्दै भित्र छिरिरहेको थियो। कसरी फेरौँ सास? हातमा लामो चिरपट बोकेर एउटा पुलिस भित्र छिर्यो। हवलदार भनेर पुरा बजारले चिन्थ्यो। उसले सेतो हाफबन्डी, फिक्का निलो प्यान्ट र चप्पल लगाएको थियो। डन्डी फोर पाकेर फुटेका काला अनुहारभरि दाग थिए। माथिल्लो ओठको चेपमा सुर्ती च्यापेर पिच्छ पिच्छ थुकिरहन्थ्यो। ठुटे कपाल। उठेर लाइन लाग, ऊ करायो। लाइन तयार। पहिले कसलाई पिटौँ? पुलिसले सबैलाई घुर्यो। बिचरा रतन। ए ओठे, यता आइज। पुलिसले रतनका नाङ्गा पैतालामा चिरपटले हिर्काउन थाल्यो। रतन बेहोस भए चाहिँ पल्टियो र घाइते मुसा चाहिँ बटारियो। तँसित त पुरानो हिसाब छ, पुलिसले एकराजका कञ्चटका रौँ तान्दै भन्यो। अर्काको दैलो मुतेर भाग्छस्? चिरपटले कोखा घोच्यो। कम्मरको चेन खोलिदियो र चेनले तिग्रामा हिर्कायो। दादा हुन्छस्? चेन बोक्छस्? ढाडमा पनि बेसमारी चेन बजार्यो। एकराज घोडा चाहिँ बुरुक बुरुक उफ्रदै थ्याच्छ बस्यो। अनि तँ लट्टे? रमेश दुई चिरपटमै पछारियो। अब मेरो पालो। कस्तरी हेरेको? कञ्चटका रौँ तान्यो। म बटारिएँ। कति वर्षको भइस? बाह्र। उसले मेरा पाखुरा ढाडमा चिरपट बजार्यो। अँध्यारो भयो। मेरा पैताला बिस्तारै सुनिन थालेका थिए। पुलिसले नाङ्गा पैतालामा चिरपट हिर्काएरै गएको थियो। सयपल्टका उठबसले तिग्रा बटारिएका थिए। मुत्न उठ्दा ब्याउने गाईका झैँ टाङ फाड्थे। मध्यरात ब्याउँजिँदा म सुनिलको सुक्क सुक्क सुन्थेँ। उमेर दोब्बर भएकाले दोब्बर पिटा खाएको थियो। फेरि हाँस कसले लगेको थियो भनेर पुलिसले सोद्धा सबैले उसैलाई देखाएका थिए। बिहान आठ बजीतिर सलिम मुसलमान आइपुग्यो। हाँस उसका पो रहेछन्। पोल पनि उसैले लगाएको रहेछ। उसले पङ्क्तिबद्ध उभिएका थकित हामीलाई घृणाले हेरेर असैका अगाडि टुक्रुक बसेर बरबरायो। साहेब, सबै हाँस मेरा सन्तान थिए। अब के गर्नु तै भन्, असैले उसलाई सोध्यो। ऊ केही बोल्न पाएको थिएन। बिष्टबुढा पनि आइपुगे, थरथरी लट्ठी टेक्दै। हामीलाई दुईपटक गाली गरेपछि उनले आदेश दिए, यी मुर्दारलाई त्यत्तिकै नछोड्नुहोस्। चौकी पाँच तह काँडेतारले घेरिएको थियो। काँडेतारभित्र पातका खातै खात झरेर सुकेका र कुनै त शीतले सडेका पात टुक्रुक बसेर टिप्न मात्र के लागेका थियौँ। हुरीका पछि लागेका पात झैँ हुरुँदै सारा स्कुल चौकी आइरहेथ्यो, चौकीतिर आइरहेथ्यो। कुन फटाले फैलाएछ खबर? चौकी आइपुगेका विद्यार्थी काँडेतार वरिपरि गुजुप्पो उभिए हामीलाई हेर्दै। मैले माथि हेर्नै सकिनँ। हामीलाई हेरिरहेका विद्यार्थी गिद्ध झैँ कराउन थाले, हाँस स्वर हाँस स्वर। एकराजले एक दुईजनालाई आँखा तर्यो, तर ती के मान्थे? पात टिपेर मात्र पुगेन, अर्को सजाय तोकियो। पुलिसले घुँडाले टेक्दै 200 मिटर ओहोरदोहोर गर्न लगायो। कसरदा मेरो पाइन्ट घुँडानेर च्यातियो। ददारिएका घुँडाका छाला पतपताउन थाले। किस्रेदा कोही पछारियो भने भिड गलल्ल आँस्थ्यो। हामी त नाक रातो भएका सर्कस जोकर भइसकेका थियौँ। मेरो जुली जुत्ता च्यातियो, इष्टकोट उद्रियो, मनको कोमल सतहमा गहिरो काउको तरियो। आखिरमा सलिम मुसलमानका अघि उभिएर हामीले दोहोऱ्यायौँ, आइन्दा हाँस कहिले चोर्ने छैनौँ अनि 50 पल्ट उठबस। बस्दा धरती तल ठेल्नुपर्ने, उठ्दा आकाश उचाल्नुपर्ने। म लगलगी काँप्दै चौकी बाहिर निस्केँ। दिदीले रुँदै मलाई सम्हाल्दै घर पुऱ्याइन्। म काठका गोडा टेके चाहिँ खोच्याइरहेको थिएँ। मेडिकलमा कोही बिरामी थिए, तिनले अचम्म मान्दै हेरे। आमा सुकेको पात जस्तो अनुहार बनाएर बरबरी आँसु झार्दै रुनुभयो। बहादुरी गरिस् छोरा। मैले हिक्का थामेँ, आँसु त बाँकी भए पो झरुन्। भित्र मेडिकलबाट हतारिँदै बा बाहिर निस्कनु भयो। एकछिन धुजा धुजा र छिया छिया भएको मलाई निहाल्दा बाको अनुहार रातो भयो। म बोल्न सकिनँ, आवाज कफ चाहिँ घाँटीमै अल्झियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। अर्को साता कर्णाली ब्लुजको अर्को श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमलप्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।